नमस्कार, म अच्युत घिमिरी।
नमस्कार, म चण्डिका मैनाली। रेडियो कार्यक्रम कोविड पछिको कृषिको यो आठौं अंकमा तपाईलाई स्वागत छ।
कार्यक्रम कोविड पछिको कृषि यूएसएआईडी को नेपाली बिउ तथा मल परियोजना एनसाफ को सहयोग तथा सिमिट संघको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म उज्यालो रेडियो नेटवर्क सँगै बाँकेको रेडियो बागेश्वरी, दाङको रेडियो मध्यपश्चिम, डोटीको शैलेश्वरी एफएम, रोल्पाको रेडियो रोल्पा, जाजरकोटको रेडियो हाम्रो पाइला र बैतडीको रेडियो निङ्ला सैनीबाट एकैसाथ सुन्न सक्नुहुन्छ।
त्यस्तै कार्यक्रम कोविड पछिको कृषि कपिलवस्तुको रेडियो बुद्ध आवाजबाट शुक्रबार बेलुकी 6 बजे सुन्न सकिन्छ भने कञ्चनपुरको शुक्लाफाटा एफएम र सुर्खेतको रेडियो भेरीबाट बेलुकी 7 बजे प्रसारण हुन्छ। साथै गुल्मीको रेडियो रेसुङ्गाबाट यो कार्यक्रम शुक्रबार बेलुकी 7:30 बजे प्रसारण हुन्छ।
यो कार्यक्रम उज्यालोको फेसबुक पेज, उज्यालोको मोबाइल एप्लिकेशन भाइबर र उज्यालो अनलाइन .com पनि लाइभ सुन्न र आफूले चाहेका बेला डाउनलोड गरेर सुन्न सकिन्छ।
कार्यक्रम कोविड पछिको कृषिमा हामी कृषि सम्बन्धी जानकारीमूलक रेडियो सामग्रीहरूलाई समेट्ने गर्छौं। साथै विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोनाले हाम्रो नेपालको कृषि व्यवसायमा पारेको प्रभावका विभिन्न पाटाहरूलाई प्रस्तुत गर्छौं।
आजको कार्यक्रममा हामीले धानको बिउको भण्डारणका विभिन्न पक्षहरूलाई समेटेका छौं। रेडियो कार्यक्रम कोविड पछिको कृषिको 8 अंकमा हामीले प्रस्तुत गर्ने सामग्रीहरू छन्। यो वर्ष हिउँद लाग्ने बेला आएको बेमौसमी वर्षाका कारण धानको बिउ उत्पादनमा भएको क्षतिको परिपूर्तिका लागि गोदावरी नगरपालिका 8 कैलालीका कृषक बुद्धिराम चौधरीले सरकारसँग गर्नुभएको आग्रह।
ढिला किन गर्नु पर्यो? नेपाल कृषि प्रधान देश हो, समयमा मद्दत पुर्याउनु पर्यो। त हामी 1 किलो पनि माग्दैनौ, उधारो पनि माग्दैनौ। हामी त आफ्नो खाने पनि होइन, हामी त बाली बिरुवाको लागि पो, खानाको लागि पो मागिराख्या हुन्छ।
यो वर्ष आएको बेमौसमी वर्षाका कारण धानको बिउ उत्पादन तथा भण्डारणमा समस्या आई विदेशबाट बिउ मगाउनु परेको गुनासोका बारेमा युनिक सिड कम्पनी धनगढीका अध्यक्ष लक्ष्मीकान्त ढकालसँग गरिएको कुराकानी।
2078 लगभग 1000 मेट्रिक टन आसपासमा हामी कलेक्सन गर्ने मुडमा थियौँ। त्यति चाहिँ अन्त हामीले बिउ बाँडेका थियौँ र बिउको अन्तिम चाहिँ हामीले खेत निरीक्षण आदि इत्यादि गर्दाखेरि पनि 1100 मेट्रिक टन आउँछ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ। र हामीसँग अहिलेको परिप्रेक्ष्यमा हेर्दाखेरि ग्रेडिङ नगरेको बिउ 150 मेट्रिक टन मात्रै छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय धानको बिउको अवस्थाका बारेमा बिउ बिजन प्रयोगशाला सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख सिद्धराज उपाध्यायसँग गरिएको कुराकानी।
हाम्रो प्रदेशमा चाहिँ 9058.5 मेट्रिक टन चाहिँ बिउको आवश्यक रहने भन्ने पाइएको छ। र गत वर्ष चाहिँ हाम्रो प्रदेशमा विभिन्न बिउ उत्पादकहरूले हामीलाई दिएको तथ्याङ्क अनुसार 4300 मेट्रिक टन चाहिँ बिउ उत्पादन भएको चाहिँ पाइएको छ।
साथै आजको अंकका लागि उज्यालोको फेसबुक पेजमा धानको बिउ भण्डारणका लागि तपाईँको परिवारमा परेको कठिनाई वा सहजताको उदाहरण दिन सक्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचारलाई पनि समेटेका छौं। कार्यक्रममा अब लागौं यो साता पत्र पत्रिकाले छापेका समाचारतर्फ।
असिना पानीले तरकारी र हिउँदे बाली नष्ट शीर्षकमा पुस 28 गते उज्यालो अनलाइन .com छापेको खबर छ। डोटीको बडीकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदे बाली नष्ट गरेको छ। सोमबार तथा मंगलबार परेको असिनाले त्यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याज लगायत साग, तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदे बालीमा क्षति पुर्याएपछि किसानहरू चिन्तित बनेका छन्। बेमौसमी वर्षा र असिनाका कारण लाखौं मूल्य बराबरको तरकारी तथा हिउँदे बालीमा नोक्सानी गरेको बडीकेदार गाउँपालिका 4 का स्थानीयवासी बमबहादुर पनाडीले बताउनुभयो। उहाँले भन्नुभयो, असिनाले फुलेर कोसा लागेको तोरी बारी र तरकारीमा निकै क्षति पुर्याएको छ, किसानलाई ठूलो नोक्सान गरायो। उहाँका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौका बोट ढलाएर पात चुटेर छिया छिया बनाएको छ। यसैगरी भित्रियाउन लागिएको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासीहरू बताउँछन्। सुन्तला तथा कागतीका दाना समेत असिनाले झारेको छ। पत्र पत्रिकामा प्रकाशन भएका केही कृषि सम्बन्धी समाचार हामीले प्रस्तुत गर्यौं। आज पक्कै पनि मेरो पनि र हाम्रो चण्डिकाजीको पनि आवाज अलि फरक छ मौसमकै कारण।
चिसो मौसमका कारण रुगा लागेको हुनाले आवाज अलि फरक छ, यसलाई तपाईँले बुझिदिनुहुन्छ भन्ने आशा गरेका छौं। आजको कार्यक्रममा हामी धानको बिउको भण्डारणका बारेमा कुराकानी गरिरहेका छौं। धानलाई नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा लिइन्छ। परम्परादेखि नै धानलाई नेपालमा बढ़ी महत्व दिई रोप्ने, गोड्ने तथा उठाउने गरेको गरेको पाइन्छ। धान फलाउन सके मानवको प्राण जोगाउन सकिने विश्वास नेपालको गाउँघरमा अझै पनि पाउने गरिन्छ।
हो नि, अन्नले नै मान्छेको प्राणलाई रिचार्ज गर्छ। जसरी ब्यालेन्स सकिएपछि एउटा मोबाइल चल्न छोड्छ र रिचार्ज गरेपछि फेरि मोबाइल चल्न थाल्छ, त्यसै गरी अन्नको परिमाण हाम्रो शरीरमा सकियो भने हाम्रो शरीर पनि चल्न छोड्छ र अन्न थपिएपछि मात्रै हाम्रो शरीर फेरि चल्न थाल्छ।
त्यही त, अन्नमा पनि धान फलाउनलाई चाहिँ मानव श्रमको आवश्यकता अलि धेरै पर्छ, अथवा एकैचोटि धेरै मानव श्रमको आवश्यकता पर्छ। त्यो चाहिँ एकैचोटि सकाउनु पर्छ नि त, होइन? एकै दिनमा सकाउनु पर्ने हुनाले धेरै मानव श्रमको आवश्यकता पर्छ। अरू अरू काम चाहिँ एकजनाले धेरै दिन गरे पनि हुन्छ, तर धानको लागि चाहिँ एकै दिन धेरैजना जुट्नु पर्छ नि त। अनि धानबाट बन्ने परिकारहरू चाहिँ अरूभन्दा स्वादिला पनि हुन्छन्।
ठाउँ अनुसार मान्छेलाई स्वाद बढ़ी लाग्ने हुन सक्छ। धानको भात बन्छ, सेलरोटी बन्छ, चिउरा, रोटी, पुवा, खीर, पुलाव आदि परिकारहरूलाई अरू अन्न जस्तै मकै गहुँबाट बन्ने परिकारहरूभन्दा स्वादिला परिकारको रूपमा धेरै ठाउँमा लिने गरिन्छ।
यी धानको रोपाई, सिंचाई, गोडाई, कटाई, झटाई र दाई जस्ता कार्यमा मानव श्रम धेरै लाग्ने भएको भएर होला धानको भण्डार धेरै भएको घरलाई धनी घर पनि भनेर चिनिन्छ नि हाम्रो नेपालमा।
तर यस्तो धेरै महत्व भएको धान उठाउने बेला विपद पर्यो र लगाएको धान भित्राउन पाइएन भने धान खेती गर्ने कृषकलाई कति ठूलो मार्का पर्ला एकचोटि सोचौं त।
यो वर्ष असोजमा आएको बेमौसमी वर्षाका कारण आफूलाई मार्का परेको भन्दै कैलालीका धानको बिउ उत्पादक कृषक बुद्धिराम चौधरीले गुनासो गर्नुभएको छ। उहाँसँग मैले फोनमा कुराकानी नै गरेको छु, सुनौ न।
मलाई त धेरै नै असर पारेछ। अब एक बिघा 12 कट्ठा चाहिँ मेरो पुरा उठाउनै पाएन। बिउ त अब भगवान्ले दिइराखेको थियो, अब भगवान्ले चुरेर लगिहाल्यो, अब भगवान्ले देला भन्ने आशा छ। खेती चाहिँ धानकै बीज वृद्धिको लागि मैले 3.5 बिघा चाहिँ रोपिराखेको थिएँ, ठेक्का मार्फत गरिराखेको थिएँ। आफ्नो त अलिक कमै छ जग्गा, प्रकृतिले अब त्यो बारी पहिरोले ऊ गरेर जम्मै 1 लाखभन्दा बेसी लगिदियो, घाटै घाटा बनाएको छ। संकलन गरे तर अब हजुरको उही 1200 रुपियाँ क्विन्टल गयो। अब त्यसलाई के भन्ने, अब कुरा उम्रिसकेको थियो, मसँग फोटो नै छ। राम्रो भएको भए मैले बीज वृद्धिको हिसाबले हजुरको 29 जातको 2800, प्रजननको 2900 यसरी जान्थ्यो। मैले बेच्दाखेरि उही 1200-1000को हिसाबले बेचेको। मैले पुरा फारम भरिसकेको छु, कहिले दिने हो, पहुँच चाहिँ कोही छैन। अब दिन्छन् दिन्छन् भन्छन्, पहुँच कोही छैन, अब दिने हुन् कि दिँदैन, ढिला पनि भइराखेको छ। त्यो पैसा अहिले भए पनि हाम्रो अब मल डिजल किनेको हुन्छ नि, त्यो कोही गाउँघरमा यसो दाजुभाइसँग मागेर त्यो पनि तिर्नु हुन्थ्यो। समयमा अब मल हुन्न, त्यो पनि टाढा टाढा गएर ल्याउनु पर्छ। हामीले अब 1 किलो माग्दैनौँ, उधारो पनि माग्दैनौँ। माग्न त हामी मलै मागेका हुन्छौँ नि, तर नगदै दिँदा पनि समयमा मल प्राप्त हुन्न हामीहरूलाई। अब त्यही खेतीको सधैँभरि डिजल पेट्रोलको मूल्य पनि बढेकै हुन्छ। अब सिँचाइको पनि अब समयमा पानी नपरे यस्तै हुन्छ। त्यसको लागि अब समयमा पानी परेन भने यहाँ बाली बिरुवामा पुरा हारहरू उम्रिया हुन्छन्, त्यसको लागि पनि औषधि किन्नु पर्छ। त्यो हुनाले ढिला किन गर्नु पर्यो हो, नेपाल कृषि प्रधान देश हो, समयमा माग पुर्याउनु पर्यो। त हामी 1 किलो पनि माग्दैनौँ, उधारो पनि माग्दैनौँ। हामी त आफ्नो खाने पनि होइन, हामी त बाली बिरुवाको लागि पो, खानाको लागि पो मागिराखेका हुन्छौँ। होलीको दिन अहिले गहुँ बालीको सिजनमा हामी धान बालीको लागि किनेर राख्दै राख्दैनौँ। अब मलै पाइँदैन त अब धान बालीको त कुरै छाड्यो न, त्यो ताराको कुरो आइहाल्यो। जो सिजनको कुरा हुन्छ, धान बाली हो भन्नुहोस् कि गहुँको बाली हो, समयमा मलै आउँदैन। बल्ल बल्ल मल आउँदा पनि उयो लाइन लाग्नुपर्छ, झगडा गरी गरी आफू आफू किसान किसानमा झगडा गरेका हुन्छ। हामीले भने नि त हामी 1-2 किलो पनि माग्दैनौँ, हामी कतै माग्छौँ, उधारा पनि माग्दैनौँ। त्यो उधारा त्यो महँगो भए पनि हामी मलाई हुनु पर्यो भनेर हाम्रो आशा हुन्छ, त्यो पनि हुँदैन। ऊ त मगाउनु पर्यो त, फेरि नेपाल कृषि प्रधान देश हो भने अब कृषिप्रति चाहिँ ध्यान आकर्षण नभएपछि त अब कृषि को गर्ने हो त। अब यो बल्ल बल्ल मल पाए, बाली तयार भएपछि बर्सातले प्रकृतिले यसो गरिदियो, अब रहरकलाई लाग्छ त यसो मरिनेटी गर्न, शरीर कति कमजोर हुन्छ। समयमा खान हुन्न, समयमा सुत्न हुन्न, खान प्याजको मतलबै हुन्न। त्यो हुनाले यसो चाहिँ राज्यबाट के हुन्छ भने मिल्ने राहत अनुदान मिलाइदियो भए आभारी हुने थियो।
उहाँ हुनुहुन्थ्यो गोदावरी नगरपालिका कैलालीका कृषक बुद्धिराम चौधरी। कृषिमा भएको नोक्सानीको क्षतिपूर्ति छिटो र सहज तरिकाबाट मिलोस् भन्दै सरकारसँग आग्रह गरिरहनु भएको थियो।
हाम्रो देशमा अहिलेसम्मको अभ्यास यस्तै देखिन्छ। कृषिमा भएको उब्जनी तथा जग्गाको कर सरकारलाई बुझाउँछन् कृषकले, तर कृषिमा लगानीका लागि सरकारको योजना तथा अभ्यासमा भएका कार्यले चाहिँ कृषि क्षेत्रलाई सहज बनाउन अझै सकेको छैन। कृषि क्षेत्रमा भएको नोक्सानीमा सरकारको ध्यान नगएका कारण विदेशबाट धानको बिउ मगाउनु पर्ने स्थिति आएको कुरा गर्दै हुनुहुन्छ युनिक सिड कम्पनी धनगढ़ी कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकाल।
सामान्यत हामीले धानको मात्रै कुरा गर्दाखेरि हामीले चाहिँ गर्ने विशेषतः बिउ मात्रैको उत्पादन हो, हामीले खायनको उत्पादन गर्दैनौ। हामीले 2077 चाहिँ 700 मेट्रिक टन चाहिँ बिउ विभिन्न जातका गरेर अब चाहिँ मोटो धान अथवा मध्य मसिनो धान गरेका थियौँ। यहाँ फाइन राइस चाहिँ अब कमै उत्पादन हुन्छ, मोटोमा हामीले सर्जु र राधा चार लगायतका धानहरूको चाहिँ बिउ उत्पादन त्यो चाहिँ 700 मेट्रिक टन जति भएको थियो। हजुर, सामान्यतया हाम्रो अब पुरानो व्यवसाय पुरानो बिउ उत्पादनको कार्यक्रम भएको हुनाले हामीसँग कमिटेड किसान फार्मर चाहिँ किसान जो बिउ उत्पादनमा चाहिँ संलग्न हुनुहुन्छ उहाँहरू लागिराख्नु भएको छ, र हामीले स्थानीय प्रशासनसँग र स्थानीय सरकारसँग मिलेर किसानहरूको बिउ चाहिँ घरमा चाहिँ किसानहरूलाई स्रोत बिउ घरमा पुर्याउने मलखादको पनि व्यवस्था त्यस्तो खालको पैरवी गरिदिने खालको क्रियाकलाप गरेको हुनाले र हामीले पास बनाएर अथवा किसानको खेत खलियानसम्म जान सक्ने एउटा प्रावधान चाहिँ स्थानीय प्रशासनले फेसिलिटेसन गरेको थियो। त्यो हिसाबले हामीले उत्पादनका परिप्रेक्ष्यमा त्यति धेरै समस्या भएन। अब कतिपय अवस्थामा चाहिँ यो बजारीकरणको थोरै समस्या हुँदो रहेछ, किनभनेदेखि अब प्रशासनले ल मतसँग बिउ लिएर जानुहोस् एग्रोभेटमा अथवा डिलरहरूका अथवा सहकारीमा भन्यो, त्यहाँ फेरि स्थानीय सरकारहरूले चाहिँ अब यहाँ चाहिँ खोल्न पाइँदैन भनेर कता कता पाबन्दीहरू पनि गरेको हुनाले अलिकति मार्केटिङमा चाहिँ समस्या भएको हो। उत्पादनमा चाहिँ हामीले उत्पादन र कलेक्सनमा त्यति साह्रो समस्या चाहिँ भएन।
हजुर, अनि 2078 त बेमौसमी बाढी आयो नि, त्यसले पनि अब धानको बिउ उत्पादनमा चाहिँ कस्तो असर गर्यो?
अहिलेको त अब हामी बिउको प्रसङ्ग वा खायनको प्रसङ्ग विशेष गरी धानका सवालमा चाहिँ पुरै गर्न नसक्ने अवस्थामा छौँ, किनभने हामीले चाहिँ अब दशैं भन्दा अगाडि पनि एउटा यतातिर सुदूरपश्चिममा पानी परेको थियो, त्यसले गर्दाखेरि अगौटी टाइपका धानहरू पनि कलेक्सन गर्न चाहिँ किसानहरूले भ्याउनु भएन र किसानले हामीलाई पठाउन सक्नु भएन, सबै धान भिजिसकेको थियो। त्यसपछि दशैंको बीचमा उहाँहरूले दशैं पनि मान्दै नमानिकन बिउ चाहिँ कलेक्सन के अरे काट्नुभयो, अनि मतलब चाहिँ थुपारेर थ्रेसिङ गर्न तयार गरेर राख्नु भएको थियो। त्यस्तो अवस्थामा नसोचेको असाध्यै ठुलो सानो सानो पनि पानी आएको भए त मतलब चाहिँ त्यति धेरै समस्या हुन्थेन, ठुलो पानी परेको हुनाले त्यो खेतमै डुबान हुने मतलब चाहिँ 2 फिट 3 फिटसम्म चाहिँ अग्लोसम्म पानी परेर नकाटेको धान पनि डुबायो, काटेको धान थुप्रो थुप्रो लगाएर फेसिङ गर्न ठिक्क पारेको धान चाहिँ माथिबाट पनि पानी र तलबाट पनि पानी जम्मा भएर बर्बाद भयो। त्यसकारणले हामीले त यो वर्ष जसको चाहिँ 2078 लगभग 1000 मेट्रिक टन आसपासमा हामी कलेक्सन गर्ने मुडमा थियौँ, त्यति चाहिँ अन्त हामीले बिउ बाँडेका थियौँ र बिउको अन्तिम चाहिँ हामीले खेत निरीक्षण आदि इत्यादि गर्दाखेरि पनि 1100 मेट्रिक टन आउँछ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ र हामीसँग अहिलेको परिप्रेक्ष्यमा हेर्दाखेरि ग्रेडिङ नगरेको बिउ 150 मेट्रिक टन मात्रै छ। यसको अर्थ हामी भन्न सक्छौँ चाहिँ 11.5% भन्दा बढी चाहिँ बिउ कलेक्सन भएन, जबकि कैलाली र कञ्चनपुरमा मात्रै 1,20,000 भन्दा बढी हेक्टर जमिनमा चाहिँ धानको खेती गरिन्छ। म एक्लैसँग 1000 मेट्रिक टन हुन्थ्यो भने अब सबै साथीहरूको मिलाएर पनि 1000 मेट्रिक टन बिउ पुगिरहेको छैन, यस्तो खालको परिस्थिति। यसो छ, अब हामीसँग भएको स्टकका आधारमा अब आगामी वर्ष त वैशाख जेठबाट त यहाँ धानको चाहिँ मतलब बिउ खसाल्ने समय हुन्छ, अब अहिले पुस हो, अब मतलब बिउ उत्पादन गर्न सकिने परिस्थिति हुँदैन। जस्तो चैते धान लगाइयो भने पनि चैते धान हाम्रो असारमा पाक्छ, हामीले बिउ यहाँ वैशाखमा मात्र खसाल्नु पर्छ। चैते धानले सबै चाहिँ एरियामा त्यो अगौटै खालको जात हुन्छ, सबै एरियामा त्यो लाग्दैन, त्यस कारणले त्यसको विकल्प चाहिँ हामीले काहीँ न काहीँबाट अब जस्तै इन्डिया होला अथवा चाइना होला अथवा अरू मतलब विभिन्न मित्र राष्ट्रहरूबाट त हामीले झिकाउनु पर्ने त्यो आयात गर्नुपर्ने परिस्थिति हुन्छ। त्यो सरकारले व्यवस्था गर्न चाहिँ आवश्यक रह्यो, किनभने प्राइभेट सेक्टरमा त सबैको धान भिजेको छ, खाना पनि छैन, बिउ त खानेबाट त बिउ त बन्दैन, किनभने बिउ त उम्रनु पर्ने हुन्छ, कमसेकम 80-85% उमार शक्ति भएकोलाई मात्रै हामी बिउ भन्न सक्छौँ। समस्या त त्यस्तो खालको छ म्याडम। आगामी वर्षको लागि हामीले फिलअप गर्नका लागि अथवा सम्बोधन गर्नका लागि चाहिँ सिन्चित एरिया अथवा नदी किनारहरूमा अथवा चिस्यान अन्य चाहिँ मतलब ठाउँहरूमा चाहिँ हामी चैते धानलाई अलिकति बढी फोकस गर्न सक्यौँ। अनि त्यसपछि खाद्यान्न अभाव नहोस् भनेर चाहिँ वसन्तेदेखि चाहिँ वसन्ते मकैहरू लगाउन सकियो अथवा अरू बालीहरू चाहिँ अब लगाउन सकियो भने त्यसले एउटा फिलअप हुन सक्छ। र नेक्स्ट सिजनको लागि चाहिँ हामीले धानमा त अलिक मतलब विशेष खालको जस्तो सिजनल धानको लागि हामीले चाहिँ वैशाख जेठको लागि चाहिँ बिउ काहीँबाट व्यवस्था गरेर अनि त्यसलाई चाहिँ अब नयाँ तौर तरिका अलिकति किसानहरूलाई सम्बोधन कम्पनीहरूलाई सम्बोधन अथवा बिउ बिज बिजुको कार्यक्रम गर्नेहरूलाई अनुदानका हिसाब किताबले अथवा अरू कुनै चाहिँ परिप्रेक्ष्यबाट सम्बोधन गरेर उहाँहरूलाई चाहिँ नेक्स्ट सिजनको लागि चाहिँ त्यस्तो खालको व्यवस्था सरकारको तर्फबाट अथवा बाटो निकायको तर्फबाट गर्न सकियो भने भावी कार्यक्रमहरूमा हामीले सम्बोधन गरे जस्तो हुन्छ र किसानहरू पनि आहत चाहिँ भइरहेको अवस्थामा राहतको अनुभव गर्न सक्छन्। किनभने गहुँ लगाइसक्यो अब बाँकी रहेको बाली भनेको हाम्रो चाहिँ मेजर बालीमा धान चैत्यो धान अथवा वर्षे धान आगामी वर्षे धान र अहिले मतलब तुरुन्तै मतलब चाहिँ वसन्ते मकैहरूमा यो तिनवटा बालीहरूमा हामीले अलिकति बढी फोकस मल बिउहरूमा अथवा चाहिँ कीटनाशक विषादीहरूमा अरू मतलब कृषि प्रविधिहरूमा चाहिँ कृषि सामग्रीहरूमा चाहिँ हामीले हाम्रो तर्फबाट सरकारको तर्फबाट सम्बोधन गर्नु जरुरी मैले चाहिँ त्यसरी देखेको छु। त्यो गर्न सरकारले सक्यो भने थोरै किसानहरूले चाहिँ अगाडि बढ्न सक्छन् र हाम्रो समस्यालाई समाधान गर्न सकिन्छ भन्ने मेरो बुझाइ छ। सामान्यतया चाहिँ के छ भने किसानहरूलाई थोरै सरकारले चाहिँ सम्बोधन गरोस्, कमसे कम पनि उहाँहरूको घरमा अहिले खाने अन्न छैन अनि लगाउने मतलब बिउ छैन भने त्यसको चाहिँ सम्बोधन सरकारको तर्फबाट हुन पर्यो र किसानहरूले चाहिँ आफ्नो बाली चाहिँ लगाउनुभन्दा पहिला बाली बिमा गर्नुपर्ने र मौसमको जानकारी चाहिँ अब अहिले चाहिँ अब रेडियोले टिभीले र हाम्रो तपाईँहरूसँग चाहिँ आफूसँग भएको मोबाइलहरूमा चाहिँ यो वातावरण सम्बन्धी जानकारी मौसम सम्बन्धी जानकारी दिएको हुन्छ त्यो चाहिँ हेर्न पर्ने भयो र अहिले सरकारले चाहिँ सस्तो ब्याज दरमा चाहिँ ऋण प्रवाह गरिरहेको छ। त्यो ऋण प्रवाह ऋण चाहिँ कर्जा लिएर अनि त्यसपछि बिमा गरेर र त्यस्तो खालको चाहिँ वातावरण सम्बन्धी जानकारी लिन हुन चाहिँ मैले चाहिँ किसानहरूलाई यसै मार्फतबाट चाहिँ अनुरोध गर्न चाहे।
युनिक सिड कम्पनी धनगढ़ीका अध्यक्ष लक्ष्मीकान्त ढकाल, कृषि क्षेत्रमा भएको नोक्सानीमा सरकारको ध्यान नगएका कारण विदेशबाट धानको बिउ मगाउनु पर्ने स्थिति आएको कुरा हामीलाई बताउँदै हुनुहुन्थ्यो।
तपाई अहिले रेडियो कार्यक्रम कोविड पछिको कृषिको आठौं अंक सुन्दै हुनुहुन्छ। यो कार्यक्रम यूएसए आईडी को नेपाली बिउ तथा मल परियोजना इन्साफको सहयोग तथा सिमिट संघको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो।
कार्यक्रममा हामी अब अर्को सामग्रीतिर लाग्छौ। सुदूरपश्चिम क्षेत्रमा धानको बिउको गुणस्तरको अवस्था के कस्तो छ र किसान आफैले धानको बिउको गुणस्तर जोगाउन के गर्न सक्छन् त भन्ने बारे जानकारी दिँदै हुनुहुन्छ बिउ बिजन प्रयोगशाला सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख सिद्धराज उपाध्याय।
गुणस्तरीय बिउ हुनको लागि सबभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ उम्रिनुपर्छ, जीवित रहेको हुनुपर्छ भन्ने कुरा छ। त्यसबाहेक चाहिँ अलिकति चाहिँ चिस्यान कम भएको हुनुपर्छ, चिस्यान कति हुने भन्ने पनि चाहिँ त्यो कुरालाई पनि ध्यान दिनु जरुरी छ र त्यसबाहेक चाहिँ त्यसको ओजसपना चमकपना आदि कुराहरूले पनि चाहिँ बिउको गुणस्तरलाई निर्धारण गर्ने कार्यहरू गर्छ। बिउ चाहिँ सकेसम्म चाहिँ प्रयोगशालामा परीक्षण गरेको परीक्षणको रिपोर्ट हेर्ने बानी बसालेर मात्र बिउ खरिद गर्नुछ नि हामीले भन्ने गरेका छौँ। अब आफैले राखेको बिउ चाहिँ आफैले हामीले आफैले पनि अब कतिपय बिउ नराख्न सक्ने भन्ने होइन, तर पनि चाहिँ अब यो क्वालिटी डिक्लेयर हुनको लागि या चाहिँ यो गुणस्तर प्रमाणित हुनको लागि चाहिँ बिउ परीक्षण गर्ने प्रमाणीकरण गर्ने कार्य गर्नुपर्दछ र अब सबै सधैँ चाहिँ प्रयोगशालामै लगेर चाहिँ यदि सम्भव हुँदैन बिउ परीक्षण गर्नको लागि भनेपछि लोकल तरिका स्थानीय विधिबाट पनि जस्तै बालुवामा राखेर पनि बिउ परीक्षण गर्न सकिन्छ, उमासक्ति हेर्न सकिन्छ। त्यसै गरेर बोरा भिजाएर बोरालाई चाहिँ सुरुमा अलिकति तातो पानीले स्टेरिलाइज गरिसकेपछि त्यो बोरालाई भिजाएर मजाले दाना गलेर त्यसरी पनि राख्न सक्ने विधिहरू पनि छन्। गुणस्तर हेर्ने विधिहरू चाहिँ अब सामान्यतया चाहिँ अब मैले अघि नै भने प्रयोगशालामा गर्ने विधि एक किसिमको हुन्छ र कृषकहरूले आफैले गर्नुहोस् भन्ने विधि चाहिँ गरेर दुई किसिममा वर्गीकरण गर्नुपर्ने हुन्छ। अब प्राविधिक रूपमा चाहिँ हामीले अब के पनि भन्छौँ भन्दाखेरि सकेसम्म चाहिँ सबैजना चाहिँ बिउ अब बिउ किसान आफैले नल्याइसके पनि उहाँहरू कुनै समूह संस्थासँग आबद्ध हुनुहुन्छ भनेपछि उहाँहरूलाई बिउ दिएर प्रयोगशालामा नै परीक्षण गराउनु, किनभने चाहिँ हामीले चाहिँ एकदमै हाम्रो विधि हुन्छ त्यो विधि अनुसार चाहिँ हामीले चाहिँ नमुना परीक्षण गर्ने उनीहरू त्यो पनि भन्न चाहन्छु। र कृषकहरू आफैले गर्ने विधि भनेको चाहिँ अब तीन चारवटा विधिहरू छन् जस्तो सामान्य चाहिँ बालुवामा पनि एउटा चाहिँ परीक्षण गर्न सकिन्छ। त्यसको लागि के चाहिन्छ भन्दाखेरि बालुवा हामीले चाहिँ एकदमै बालुवालाई छान्नु पर्ने हुन्छ, एकै किसिमको बालुवालाई अब छानेर त्यसपछि चाहिँ त्यो बालुवा राम्रो छ कि छैन भन्ने कुरा चाहिँ अब एकदमै राम्रोसँग हेरेर त्यो बालुवालाई चाहिँ अलिकति तातो पानीले पनि अलिकति हामीले चाहिँ स्टेरिलाइज गर्नुपर्ने हुन्छ किसानहरूले गर्दा। तातो पानीले गर्नु किन भन्यौँ भन्दाखेरि जुन बालुवा हुन्छ त्यसमा चाहिँ केही बाहिरी कुराहरू मिक्स नहोस्, केही चाहिँ जस्तै चाहिँ त्यसमा चाहिँ केही किराणुहरू हुन सक्छन् या अन्य कुराहरू हुन सक्छ, त्यसले चाहिँ फेरि बिउलाई संक्रमण गर्न सक्ने हुनाले स्टेरिलाइज गर्नुपर्छ, निर्मूलीकरण गर्नुपर्छ भन्नु खोज्या। त्यो भएर उहाँले बालुवा प्रयोग गरे तापनि बोरा प्रयोग गरे तापनि त्यसलाई चाहिँ निर्मूलीकरण चाहिँ गर्नुपर्छ भन्नु खोजेको। अब निर्मूलीकरण गर्ने विधिहरू भनेको फेनाइल हाल्ने यताउता केमिकल हालेर पनि हुन्छ, तर पनि तातो पानीले चाहिँ तताइदियो भनेपछि त्यहाँभित्रको किराणुहरू मर्छ भन्ने हिसाबले त्यो विधि चाहिँ सजिलो विधि होला। बालुवा चाहिँ मजाले एउटा प्यानमा राखेर या चाहिँ भनौँ न त्यो बालुवा राख्न मिल्ने सालको बाटा भए पनि हुन्छ, नभएपछि टिनको चाहिँ मजाको चारै कुनामा चाहिँ टिनको प्यान बनाएर त्यसपछि त्यसमा चाहिँ दाना राखेर, फेरि महत्वपूर्ण कुरा के छ भन्दाखेरि दाना चाहिँ गर्नुपर्छ, कतिवटा उम्रियो भने थाहा हुँदैन, गर्नुपर्छ। जस्तै 50 दाना राख्नु भयो भनेपछि लाइनमा मिलाएर 10-10 दाना राख्ने, 50 दाना मध्ये कति दाना उम्र्यो, 5-6 दिनसम्म चाहिँ अलिकति चाहिँ ओसिलो ठाउँमा, अलिकति चाहिँ घाम नलाग्ने ठाउँमा, अँध्यारो ठाउँमा राखिदिनुपर्छ, र तापक्रम पनि अलिकति मिल्ने गरेर, जस्तै चाहिँ अलिकति 20-30 डिग्रीको तापक्रममा चाहिँ धेरै बिउहरूको चाहिँ उम्लिने क्षमता बढी हुने हुनाले त्यतिको तापक्रम भएको कुनै कोठामा चाहिँ राखेर 5-6 दिनपछि चाहिँ आफूले गएर हेर्ने काम पनि गर्ने, र चिस्यान अलिअलि पानी चाहिँ दिने गर्नुपर्छ प्रत्येक दिन, त्यसरी पनि गर्न सकिन्छ। पछि चाहिँ गर्नुपर्छ, अब कति चाहिँ राम्रो प्रेरणा आयो भनेर गरेर हो, कति प्रतिशत उमार शक्ति छ भन्ने कुरा भयो, र अब चाहिँ उमार शक्ति कति छ भन्ने कुरा चाहिँ अब उहाँहरूले त्यही गरेर नै थाहा पाउने हो त्यो विधिमा। हामीले चाहिँ उसरी त अब हामीले जस्तो एउटा चाहिँ वैज्ञानिक विधि छ, हामीले गर्ने भनेको त 4 रेप्लिकेसन बनाएर 100-100 दाना राखेर, 400 दाना राखेर, 4 पनि एभरेज निकालेर त्यसरी गर्ने गर्छौँ हामीले चाहिँ। अब उहाँहरूले चाहिँ आफूले सामान्य 50-100 दाना लिएर सामान्य चाहिँ आफ्नो बिउलाई पनि हेर्न सक्नुहुन्छ, र त्यसमा पनि उहाँले अब वर्गीकरण गर्नुपर्ने हुन्छ। राम्रो बिउ उम्रिँदैमा राम्रो भन्ने पनि होइन, फेरि कतिपय बिउहरू चाहिँ उम्रिन्छन्, कसैको चाहिँ जरा राम्रो हुँदैन, कसैको चाहिँ काण्डहरू राम्रो नहुन सक्छ, अनि कमजोर बोट हुन सक्छ, रोग लागेको बोट उम्रिन सक्छ उम्रिने बेलामा पनि, अनि त्यसरी पनि वर्गीकरण गर्नु, त्यस्तालाई पनि असामान्य बिर्ना भनेर वर्गीकरण गर्नुपर्ने हुन्छ, र पुष्ट भएको र चाहिँ बेर्नाको सबै भागहरू एकदमै राम्रो भएको, जस्तै चाहिँ जरादेखि लिएर माथि काण्डसम्म पातसम्म सबै राम्रो भएको लाई मात्र चाहिँ राम्रो बिउ सामान्य बिउ भनेर चाहिँ गर्नुपर्ने हुन्छ।
हजुर, अनि यो सुदूरपश्चिम प्रदेशभरिमा चाहिँ गुणस्तरीय बिउ चाहिँ कति उत्पादन हुन्छ, अनि कति उत्पादन चाहिने बिउ चाहिँ कति हो, चाहिने कति अनि उत्पादन हुने बिउले भ्याउँछ कि भ्याउँदैन भन्न खोजेको?
सबभन्दा पहिला चाहिँ हजुरलाई गत वर्षको म भन्न चाहन्छु, गत वर्ष चाहिँ एकदमै राम्रो मौसम हुनाले एकदमै राम्रो एकदमै धेरै नै उत्पादन भएको थियो, र बिउ पनि एकदमै धेरै हाम्रो चाहिँ परीक्षण थियो, र हाम्रो आँकडा अनुसार हामीले चाहिँ हाम्रो आँकडा कस्तो भन्दाखेरि हाम्रो प्रयोगशालामा नमुना परीक्षण गर्न जो जो ल्याउनुहुन्छ उहाँहरू चाहिँ उहाँहरूसँग कति बिउ छ भन्ने किसिमले हामीले आँकडा पनि माग्ने गरेका छौँ, र अब त्यो आँकडा माग्दाखेरि हाम्रो सबभन्दा पहिला चाहिँ हजुरलाई हाम्रो सुदूरपश्चिम प्रदेशमा कति क्षेत्रफलमा चाहिँ धान खेती गरिन्छ भन्ने बारेमा केही भन्न चाहन्छु। हाम्रो सुदूरपश्चिम प्रदेशमा 181,170 हेक्टरमा चाहिँ धान खेती लगाइने गरेको छ, र बिउ दर चाहिँ 50 केजीको औसतमा चाहिँ 50 केजी बिउ दर लाग्ने गर्छ एक हेक्टरमा, र यसो निकाल्दा हाम्रो प्रदेशमा चाहिँ 9,558.5 मेट्रिक टन चाहिँ बिउको आवश्यक रहने भन्ने पाइएको छ, र गत वर्ष चाहिँ हाम्रो प्रदेशमा विभिन्न बिउ उत्पादकहरूले हामीलाई दिएको तथ्याङ्क अनुसार 4,300 मेट्रिक टन चाहिँ बिउ उत्पादन भएको चाहिँ पाइएको छ, जो भनेको चाहिँ लगभग 45% एरियालाई चाहिँ पुग्ने बिउ चाहिँ थियो, र अब त्यो बिउ चाहिँ गत वर्ष चाहिँ हाम्रो बिउ चाहिँ बाहिर पनि धेरै गएको छ, र कति बिउ चाहिँ बिक्री पनि भएन फेरि गत वर्ष। भन्नु खोजेको धानमा चाहिँ एकदमै धेरै उत्पादन यो सहकारी संस्था कम्पनीहरूले गरिराख्नु भएको छ, र गत वर्षको चाहिँ त्यस्तो अवस्था थियो। अब यो वर्षको कुरा गर्दाखेरि चाहिँ अब हजुरहरूले पनि थाहा पाउनु भइसक्यो होला, अब यो वर्षमा चाहिँ हाम्रो जुन त्यो बेमौसमी वर्षा र अब जुन हावापानी परेको छ त्यसले चाहिँ एकदमै नराम्रो असर गरेको छ, एकदमै चाहिँ धानको त उत्पादन पनि एकदमै चाहिँ कम भएर आएको छ, लगभग 40% प्रदेशगत रूपमा चाहिँ अहिले हजुरहरूले डाटा केही तथ्याङ्क चाहिँ हामीले चाहिँ कृषि मन्त्रालयमा पनि पठाइसकेका छौँ। केन्द्रीय कृषि मन्त्रालयले चाहिँ अस्ति एक प्रकारको चाहिँ प्रेस रिलिज नै गरेका थियो, त्यसमा चाहिँ अहिले हाम्रो सुदूरपश्चिम प्रदेशमा चाहिँ 31% चाहिँ धानको उत्पादनमा चाहिँ गिरावट भएको छ, 31% चाहिँ गिरावट भएको छ। बिउ त झन् अब धेरै नै गिरावट हुने भयो, किनभने सामान्यतया खाद्यान्नमा जाने बिउ खाद्यान्नमा कतिपय कुराहरू चाहिँ खाद्यान्नमा जान सक्छ तर बिउमा जान सक्दैन। अहिले पनि मैले हजुरलाई भने बिउको चाहिँ अवस्था कस्तो छ भन्दाखेरि हामीले एउटा प्रक्षेपण चाहिँ एउटा सामान्य अब डाटा चाहिँ आउने क्रममा रहेको छ, अहिले चाहिँ पुरै तथ्याङ्क आइसकेका छैन।
उहाँ हुनुहुन्थ्यो बिउ बिजन प्रयोगशाला सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख सिद्धराज उपाध्याय। उहाँले हामीलाई धानको बिउको गुणस्तर जोगाउन के गर्न सकिन्छ भन्ने बारे जानकारी दिँदै हुनुहुन्थ्यो।
कार्यक्रममा अब तपाईँको विचारको पालो। कार्यक्रम कोविड पछिको कृषिको आजको अंकका लागि हामीले उज्यालोको फेसबुक पेजमा एउटा प्रश्न सोधेका थियौं। धानको बिउ भण्डारणका लागि तपाईँको परिवारमा परेको कठिनाई वा सहजताको उदाहरण दिन सक्नुहुन्छ कि?
कार्यक्रमका लागि तपाईँले व्यक्त गर्नुभएका प्रतिक्रिया हामीलाई प्राप्त भएका छन्। युवराज मिश्रले लेख्नु भएको छ, पहाड़ी भूभाग ताप्लेजुङ पाँच थर इलामतिर धान थन्क्याउने समयमा बिउको लागि अलग्गै राख्ने चलन छ, जसका लागि थुन्से डालामा माथिबाट पराल सेउलाले हावा तथा घुन पुतली नपस्ने गरी छोपेर माथिबाट माटोले लिपेर राख्ने चलन अझै पनि छ। जुन बिउ गुणस्तरीय छ तर तराईमा वर्षेनी बिउ किनेर ल्याउनुपर्छ र आफूले राखेको बिउ गुणस्तरीय हुँदैन र उब्जाउ राम्रो हुँदैन। अब भन्नुहोस्, तराईमा पनि बिउ आफैले कसरी भण्डारण गर्ने ताकि वर्षेनी बिउ खरिद गर्न नपरोस्?
त्यस्तै दिलीप धिमाल लेख्नुहुन्छ, बिउको लागि धान सकेसम्म बजारको किन्नुभन्दा आफैले राम्ररी छिप्याएर राख्ने गरेमा उत्तम हुन्छ। गएको वर्ष बिउको लागि राम्ररी छिप्याउला भनेको खेतालाहरूले सबै झुक्किएर काटिदिएछन्। तैपनि मैले त्यही धानको बिउ लगाई रोपे, राम्रै फल्यो। बजारको किन्दा भर हुन्न, बिउ धान चाहिँ आफै भण्डारण गर्नु बुद्धिमानी हुन्छ भन्दै लेख्नु भएको छ।
सुशील कुँवरले लेख्नु भएको छ, धान सबै कुहिएर गयो यस वर्षको, गरे हुने हो कि नगरे हुने हो? सरकारले तमासा मात्र हेर्यो, केही गरेन, धान खेतमै सडेर गयो, हरिबिजोग छ किसानको, के को भण्डार गर्नु?
त्यस्तै मनोज कुमारको विचार छ, किसानको पीड़ा प्रधानमन्त्री राष्ट्रपति मन्त्री सांसद एवं विशिष्ट व्यक्तिलाई थाहा नहुँदो रहेछ, किनकि उनीहरू विदेशबाट मगाउँछन्, यता किसानले न त बिउ पाउँछन् न त समयमा मल, अनि कसरी सहज हुन्छ?
गम्भीर दुवाडीले लेख्नु भएको छ, म सानो छँदा धान रोप्ने खेत क्रमशः घरै घरले ढाकेको अवस्था छ। पुराना रैथाने बिउ जस्तै मनभौ, मनसुली, कालाकाठे, आँप झुत्ते, पाखामा लगाउने घैया आदि बाली लोप भएको छ। बजारमा व्यापारीले ल्याउने हाइब्रिड धानको भर छ। पहिला जस्तो घरकै पुरानो धान ब्याड राख्ने चलन हरायो। सानो छँदा त धान काट्ने बेलामा बाला ल्याएर राम्रोसँग छानेर बिउको लागि छुट्याउने चलन चल्ती थियो। देश कृषि प्रधान भन्दा नि राजनीति प्रधानमा गएकोमा साह्रै नमजा लाग्छ। कुरा र व्यवहार खोलाको माछा र किताबको माछा जस्तो फरक भएको देखिन्छ।
सिभिल सर्भेन्ट नामबाट लेख्नुहुन्छ, वर्षेनी रोपाईको लागि उन्नत धानको बिउ भनेर प्रति केजी 500-600 दरमा भारतमा उत्पादित बिउ किनेर ब्याड राख्ने किसान हामीलाई कसरी कठिनाई वा सहजको अनुभव हुनु र हजुर?
कार्यक्रमका लागि विचार व्यक्त गर्नुभएकोमा तपाईँलाई हार्दिक धन्यवाद। कार्यक्रमको समय सीमितताका कारण तपाईँ सबैका प्रतिक्रियालाई यस अंकमा समेट्न सकेनौ। प्रतिक्रिया व्यक्त गर्न नछोड्नुहोला, आगामी कार्यक्रममा तपाईँको प्रतिक्रियालाई समेट्ने प्रयास गर्नेछौ।
कार्यक्रम कोविड पछिको कृषिको आजको अंक कस्तो लाग्यो? तपाईँलाई लागेको कुरा हामीलाई इमेलमा पनि पठाउन सक्नुहुन्छ। तपाईँले हामीलाई इमेल लेख्ने ठेगाना हो cpk@unn.com.np।
तपाईलाई कृषि सम्बन्धी कुनै जिज्ञासा छ, कृषि सम्बन्धी तपाईँको प्रश्न, समस्या अथवा सफलताको कथा छन् भने हामीलाई बताउन सक्नुहुन्छ।
आफ्नो प्रतिक्रिया तपाईँले उज्यालोको फेसबुक पेज UJYAALO मा गएर पनि पठाउन सक्नुहुन्छ। साथै हाम्रो आईभीआर नम्बर 01-5455192 मा फोन गरेर तपाईँको आफ्नै आवाजमा रेकर्ड गरेर पनि पठाउन सक्नुहुन्छ।
हौस् त, कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई हार्दिक धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै साथी अच्युत घिमिरे अनि म चण्डिका मैनाली विदा हुन्छौ। नमस्कार।